الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى خصوصا على سيدنا محمد المصطفى أحمد المجتبى وعلى آله وأصحابه وأولياء أمته إلى قيام أرضه والسماء. اللهم رب الحل والحرام ورب البيت الحرام ورب الركن والمقام أبلغ لروح سيدنا ومولانا محمد من السلام. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث ذلك متاع الحياة الدنيا والله عنده حسن المآب. صدق الله العظيم. میرے بزرگوں اور عزیز طلبہ، آپ کی خدمت میں قرآن پاک کی ایک آیت پیش کی. حضرت عمر رضی اللہ تعالی عنہ فرماتے ہیں، جب ایک غزوے سے اللہ نے مال عطا فرمایا تو حضرت عمر رضی اللہ تعالی عنہ نے اس آیت کو تلاوت کرتے ہوئے پھر فرمایا کہ اے اللہ، تو نے یہ فرمایا ہے کہ ہم نے انسان کے لیے مال کی محبت جو ہے مزین کر دی ہے، تو اب میں اگر یہ دعا کروں کہ اللہ میرے دل میں سے مال کی محبت کو نکال دے تو یہ تو بے ادبی ہوگی. کہ اللہ تعالیٰ خود فرماتے ہیں کہ ہم نے مال کی محبت انسان کے لیے مزین کر دی ہے، انسان کو اچھی معلوم ہوتی ہے، بھلی معلوم ہوتی ہے. تو کہا کہ پروردگار، تو اس مال کو جو تو نے مجھے عطا فرمایا ہے یا ہمیں عطا فرمایا ہے، اس کو ہمارے لیے تیری رضا مندی کا ذریعہ بنا دے. اس لیے کہ یہ کہنا تو بڑی بے ادبی ہوگی کہ اللہ تعالیٰ فرماتے ہیں ایک بات کو اور اس کے خلاف میں کوئی بات کہی جاوے، یہ تو بے ادبی کی بات ہے. تو جب اللہ تعالیٰ ہی ہمیں مال عطا فرماتا ہے تو پھر ہمارے لیے ضروری ہے کہ اب اس کے لیے اس کا صحیح راستہ اختیار کیا جاوے. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے آگے پھر فرمایا کہ اے اللہ، اس کو ہمارے لیے رضا مندی کا ذریعہ بنا دے، کہ تو مال بھی دے اور اس سے تو ایسے کام کروا کہ جس سے کہ تو راضی اور خوش بھی ہو جاوے. دونوں کام پورے ہو گئے. صرف اور صرف مال کی محبت ہے، یہ تو انسان کو نقصان دیتی ہے. یہودیوں کو نقصان جو پہنچایا دو چیزوں نے فرمایا، فرمایا گیا کہ دو چیزیں نے یہودیوں کو نقصان پہنچایا، ایک جو ہے تو مال کی محبت اور ایک مرتبے کی محبت، کرسی کی محبت، کہ میں بڑا بنا رہوں، لوگ مجھے بڑا سمجھے، میں سب سے بڑا ہوں، میں سمجھدار ہوں، عقل مند آدمی ہوں، ایسا بڑا سمجھنا، یہ ان کی برائی بیان کی ہے یہودیوں کی. اور مال کی محبت بھی ہے کہ انسان مال کی محبت میں لگ کر اللہ کو اور سب کو بھول جائے، یہ بھی برا ہے. لیکن اگر اللہ تعالی ہمیں مال عطا فرمائے اور مال عطا فرمانے کے بعد اس کو صحیح راستے پر لگوائے تو پھر بہت بڑی نعمت ہے ہمارے لیے، بہت بڑی نعمت ہے. اگرچہ اللہ تعالیٰ نے یہاں پر لفظ زینہ فرمایا ہے، زینہ للناس، کہ ہم نے مزین کر دی ہے. مفسرین کا فرمانا ایسا ہے کہ زینہ کا لفظ جہاں قرآن پاک استعمال فرماتا ہے اور کہتا ہے तो उसका मतलब ये होता है कि हमने जाहिर में लिपापोती कर दी है। किसी चीज को जरा संवार देते हैं ना, मिठाई है अंदर से तो खराब है, लेकिन उसके ऊपर अगर चांदी का वरक लगा दिया गया, खरीदार समझेगा कि बहुत अच्छी ताजी मिठाई है, और देखो तो अंदर से तो कुछ ना कुछ जरा से खट्टी वट्टी इधर उधर हो गई है, लेकिन अब ये खरीदार समझ लेगा कि अच्छी है ताजी है, वो घर ले जाके खाएगा समझेगा कि तो थोड़ी सी खट्टी वट्टी हो गई है। तो ऐसे ही अल्लाह ताला ने इस दुनिया की जिंदगी के अंदर इन चीजों को जिसको कि अल्लाह ने गिनवाया है कि औरतें हैं, इसी तरीके से औलाद हैं, सोने और चांदी के ढेर हैं, अल्लाह किसी को सोना और चांदी दे और उसके ढेर का ढेर दे दे, और फिर आगे चलकर फरमाया कि अल्लाह किसी को अगर घोड़े के घोड़े दे दे, उस जमाने के लिहाज से वल खैल मुसव्वमा वल अनआम, पर एक अल्लाह ताला किसी को गाय भैंस बकरियां ये अता फरमा दे, इसलिए कि ये भी बहुत कीमती चीज है। कुरान पाक ने कहा कि यही ऊंट और गाय और बकरियां जब किसी की चराने के लिए उसका चरवाहा लेके जाता है तो इंसान के लिए बाई से जीनत होता है। इस तरीके से बाई से जीनत है कि लोग पूछते हैं किसके इतने सब गाय भैंस है, कहा फलां साहब की है, अच्छा ऐसा है, बहुत मालदार आदमी मालूम होता है। बकरियां किसकी है, 1000 दिखती है, 500 दिखाई देती है, कहा फलां साहब की है, कहा बहुत मालदार आदमी है। तो इंसान के लिए ये माल भी जो है वो जो है तो क्या है, मुजैन है। और आगे चलकर फरमाया कि वल हर्थ और खेती, तो ये छह चीजें कुरान पाक ने गिनवाई है कि जो इंसान के लिए अल्लाह ताला फरमाते हैं कि हमने उसको कुछ ऐसी लिपापोती करके रखी है कि अगर उसको सही तरीके से इस्तेमाल किया गया तो हमारे लिए दुनिया और आखिरत के अंदर राहत का सामान बन गया, और अगर गलत तरीके से उसको हासिल किया और गलत तरीके से खर्च किया तो फिर हमारे लिए वबाल मुसीबत है। चीज एक ही है लेकिन इस्तेमाल पर उसका हुक्म लगेगा, माल एक ही चीज है लेकिन अगर उसको सही मसरफ में सही जगह पर लगाया गया तो समझो कि ये जो है तो बहुत कीमती चीज बन गई, और अगर उसको गलत तरीके से हासिल करके गलत जगह पर लगाया गया तो फिर ये उसके लिए वबाल है। अब अगर आप ये कहें कि हम गलत तरीके से कमाएंगे और अच्छी जगह पर लगाएंगे, हो नहीं सकता है, हो नहीं सकता, गलत जगह से आएगा गलत जगह ही जाएगा, सही जगह से आया है सही जगह पर ही जाएगा। सैयदना शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह फरमाते हैं कि मैं इंसान के खर्च से समझ जाता हूं कि इसके पास आया हुआ पैसा कैसा है, माल कैसा है, खर्च से समझ जाता हूं। कहा अगर उसका माल सही जगह पर सही मसरफ में लगता है तो मैं समझ जाता हूं कि इसके पास आया हुआ माल हलाल है, अच्छा माल आया है, इसलिए अच्छी जगह पर लग रहा है। और जहां मैंने देखा कि किसी का माल गलत जगह पर लग रहा है, मैं समझ जाता हूं कि इसके पास आया हुआ माल जो है गलत जगह से आया है, इसलिए जा भी रहा है गलत जगह पर। इसे तो जैसा हासिल होगा जैसा आएगा वैसा ही जाएगा, लेकिन अगर अच्छी तरीके से हमने अल्हम्दुलिल्लाह कमा के रखा और अच्छी जगह पर हमने उसको खर्च किया तो अरे हमारे लिए बड़ी खुशी की बात है, बड़ी खुशी की बात है। अल्लाह के रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं, हजरत अम्र इब्ने आस रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अच्छा आदमी के लिए अच्छा माल जो है, अच्छे आदमी के लिए अच्छा माल जो है ये अच्छी चीज है, कि इंसान भी अच्छा है न माल भी अच्छा और हर जगह से आया हुआ है तो ये उसके लिए अच्छी चीज है, इसलिए कि अब अच्छी अच्छी जगह पर वो खर्च करेगा, गरीब की मदद करेगा, मस्जिद मदरसे बनवाएगा और जरूरतमंदों की जरूरतें पूरा करता रहेगा, तो ये अच्छी जगह से आया अच्छी जगह पर खर्च भी हो रहा है। ایسے حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ انسان کے لیے مال بڑا خوشنما ہے، بڑی اچھی چیز ہے، بڑی اچھی چیز ہے، لیکن اگر اس نے اس کو حاصل کیا اچھی جگہ سے اور اچھی جگہ پر خرچ کیا تو سمجھو کہ اس کے لیے خوشنما اور اچھا، اور اگر ایسا نہیں ہے، غلط طریقے سے کمایا، تو پھر یہ مال اس کے لیے وبال جان بن جاوے گا، پھر وبال بنے گا۔ تو بتلانا یہ ہے کہ اللہ تعالی کی طرف سے جو ہمیں مال ملتا ہے اس کو ہمیں دیکھنے کا ہے کہ ہم کہاں سے حاصل کر رہے ہیں اور کہاں اس کو خرچ کر رہے ہیں۔ صحیح جگہ سے اللہ کے پاس سے مانگا، اللہ نے صحیح اور حلال طریقے سے ہمیں عطا فرمایا، تو چاہے ہمارے پاس کتنا ہی مال کیوں نہ ہو، لیکن ہمارے لیے بہت بڑی خوشی کا مقام ہے کہ صحیح جگہ پر ہم لگا رہے ہیں۔ اگر مال برا ہوتا تو پھر اللہ تعالیٰ انبیاء علیہ الصلوۃ والسلام کو بادشاہت وغیرہ نہ دیتے ہیں۔ حضرت داؤد علیہ الصلوۃ والسلام کو اللہ نے کیسی بادشاہت دی تھی؟ اگر مال برا ہوتا تو پھر اللہ تعالیٰ حضرت داؤد علیہ الصلوۃ والسلام کو بادشاہت نہ دیتے ہیں، اور ان سے بڑھ کر پھر حضرت سلیمان علیہ الصلوۃ والسلام کو جو اللہ نے بادشاہت دی، کہ جس کے لیے حضرت سلیمان علیہ الصلوۃ والسلام نے دعا کی، رب حب لی ملک لا ینبغی لأحد من بعدی انک انت الوہاب، اے میرے پروردگار تو ایسی حکومت، ایسی سلطنت، ایسی نعمتیں تو جس کو بھی چاہے دے سکتا ہے، تیرے پاس کوئی کمی نہیں ہے، لیکن یہ پروردگار جیسی تو نے بادشاہت مجھے عطا کی ہے ویسی بادشاہت کسی کو اب دینا مت، ایسی مت دینا، سمجھا نا؟ تو عجیب و غریب اللہ نے بادشاہت عطا فرمائی تھی، ہر چیز اللہ نے ان کو عطا فرمائی تھی، زبان وہ جانتے تھے، چرین پرین کیڑے مکوڑے کہ کیا بول رہے ہیں وہ جانتے ہیں۔ حضرت سلیمان علیہ السلام خود قرآن پاک نے واقعہ بیان فرمایا ہے، ایک دفعہ سلیمان علیہ السلام کا لشکر جا رہا تھا اور لمبا لشکر تھا، ایک چیونٹی نے اپنی دوسری چیونٹیوں کو یہ کہا کہ دیکھو سلیمان کا لشکر آ رہا ہے، کہیں ایسا نہ ہو کہ بھول کی وجہ سے وہ تم کو دبا دے، اس لیے جلدی سے یہاں سے ہٹ جاؤ۔ قالت نملۃ یا ایھا النمل ادخلوا مساکنکم، تم تمہارے گھروں کے اندر جلدی سے بھاگو یہاں سے، اس لیے کہ سلیمان کا لشکر ایک لمبا آ رہا ہے، اور بے خبری کے اندر کہ تم پر چڑھ نہ جاوے، ظلم تو نہیں کریں گے وہ۔ لیکن یہ ہے کہ حضرت سلیمان علیہ الصلوۃ والسلام نے جب چیونٹی کی بات سنی، سلیمان علیہ الصلوۃ والسلام ہنس پڑے، فتبسم ضاحکا من قولها، حضرت سلیمان علیہ الصلوۃ والسلام نے جب چیونٹی کی بات سنی، سلیمان علیہ الصلوۃ والسلام ہنس پڑے کہ دیکھو چیونٹی کیا کہہ رہی ہے، تو چیونٹیوں کی زبان بھی جانتے تھے حضرت سلیمان علیہ الصلوۃ والسلام۔ اور اسی طریقے سے اللہ تعالیٰ نے سلیمان علیہ الصلوۃ والسلام کو جنات بھی تابع کر دیے تھے، جنات بھی تابع کر دیے، جنات کے پاس جو بھی ضرورت پڑتی تھی حضرت سلیمان علیہ الصلوۃ والسلام ان کے پاس کام لیتے تھے، اگر کہیں کنواں ہوا کھودوانے کا ہے وہ فوراً کھود ڈالتے تھے، ان کے لیے کیا مشکل تھا۔ اسی طریقے سے ان کے پاس کوئی بڑی بڑی چیز، قرآن پاک کہہ رہا ہے کہ بڑے بڑے لگن اور اسی طریقے سے بڑے بڑے برتن اگر بنانے کے ہوتے اور تانبا پیتل نکالنے کا ہوتا تھا، جنات نکال کر کے لے آتے تھے، دریا کے اندر غوطا مارنا ہے اور اس میں سے ہیرے اور جواہرات لائے ہیں، تو حضرت سلیمان علیہ السلام جنات کو حکم دیتے، وہ ایک غوطا مارتے اندر سے ہیرے جواہرات لے کر کے آتے تھے۔ تو اللہ تعالیٰ نے جناتوں کو حضرت سلیمان علیہ السلام کے تابع میں کر دیا کہ جیسا چاہتے تھے ان کے پاس کام لیتے تھے۔ بیت المقدس کی مسجد جو ہے سلیمان علیہ السلام نے یہ جناتوں کے پاس بنوائی، اللہ نے ان کو عجیب و غریب بادشاہت میں سے ہوا پر حکومت دے دی، ہوا جیسا حکم فرماتے تھے وہ ہوا جو ہے حضرت سلیمان علیہ السلام کے تختے کو لے کر کے چلتی تھی۔ لکھا ہے کہ سلیمان علیہ السلام کا جب تخت جب لگتا تھا جب جانا ہے، تو بعض جگہ تو لکھا گیا ہے کہ 100,000 کرسیاں،
और बाजू में लिखता है कि 6 लाख 6 लाख कुर्सियां लगती थी, 6 लाख कुर्सियां। सुलेमान अलैहिस्सलाम आगे बैठ जाते थे और अपने तवज्जो अल्लाह की तरफ कर देते, झुक जाते और बैठे। पीछे जो है हजरत सुलेमान अलैहिस्सलाम के दरबारी सब इंसान वजीर वजारा बैठते हैं, उनके पीछे जिन्नात बैठते थे, पर अब ऊपर से खुला हुआ है तो परिंदे जो है साया करते थे, पर इतना तेज लेकर के चलता था कि एक महीने की मसाफत अगर होती तो सुबह से लेकर दोपहर तक में उतरते वहां पहुंच जाता था। खुद कुरान कह रहा है कि इतना तेजी के साथ लेकर के उनको चलता था, सुबह से लेकर शाम तक में दोपहर तक में तो वहां पर पहुंच जाते थे और फिर अपने काम से फारिग होकर वहां से वापस निकलते थे। सुबह के वक्त में देखो तो फिर अपने घर पर है। इस तरीके से हजरत सुलेमान अलैहिस्सलाम का तख्त उड़ता था, 1 लाख कुर्सियां। आज हमारा प्लेन तो ऐसा नहीं है, प्लेन में तो 300-400 कुर्सियां लगी होती है, 300-400 अभी कुछ बढ़ा करके कुछ और आगे किया है दूसरे किस्म का, तो उसके अंदर उससे कुछ ज्यादा 600-700 लग जाती है, लेकिन पूरा खतरे से भरा हुआ। जब तक के वो नीचे उतर कर बंद नहीं होता है वहां तक वो कहते हैं कि बिल्कुल उठना ही मत, पट्टे ही बांध करके रखो, जब हम कहें तब जाकर के उठो और पट्टे बट्टे भी खोलो, और जब वो है तो पहले पट्टे बट्टे से बांध बूंद करके बैठो। पूरे खतरे वाला, जैसे कि वो किसी शाही का कहा हुआ है कि जब एयर शप पर चढ़े तो ऐसे, जब एयर शप पर चढ़े तो ऐसे कि हम ही है खुदा नहीं है। जब इंसान प्लेन में बैठता है उड़ता है तो समझता है कि अब ऊपर अल्लाह भी कहीं गया, अब तो हम ही हम हैं, इंसान अल्लाह को ही भूल जाता है। लेकिन एक धक्का लगता है अल्लाह अल्लाह करते हुए रहते हैं, अल्लाह अल्लाह करते हुए रहते, जरा सा धक्का लगा, जरा सा इधर उधर हुआ ना वो शुरू कर देते हैं। एक दफा मॉरिशस से आ रहा था तो रास्ते में प्लेन एकदम बाकायदा बहुत जोर से एकदम दुकड़ा के वो खड्डा जाओ ने कैसे अंदर उतर जाओ, इस तरीके से वो हुआ। और सब सब संभल गए ना, सबने के पड़ो 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 भाई मोहल सब पड़ो दुआ करो, फोड़े का अच्छे खासे उसमें लोग बैठे हुए थे मोहल सब जैसे भी, कहा पड़ो पड़ो दुआ करो कहा, समझा ना आपने, एकदम सब थोड़ी देर के लिए तो सीधे हो गए। तब देखो तो ऐसे पर चढ़े तो ऐसे कि हम ही है खुदा नहीं है, इंसान भूल जाता है अल्लाह को, और ऐसे जब गिरे तो ऐसे कि लाश का भी पता नहीं है, लाश भी नहीं मिलती है कि कहां गिरा हुआ है ने कहां है, कहीं है कहीं पैर है तो कहीं सर है तो कहीं हाथ है, तो देखो कहीं जमा करना पड़ा इधर उधर, वो भी नहीं मिलता है कभी। तो हमारा प्लेन जो है ऐसा खतरे वाला, लेकिन अल्लाह ताला ने सुलेमान अलैहिस्सलाम को ऐसे प्लेन दिया था कि जिसके अंदर खतरा ही नहीं, आफियत के साथ सलामती के साथ मोतदिल तौर पर उनको लेकर के चलता था, पर वो वहां से होकर के आ जाते थे। तो अल्लाह ताला ने हजरत सुलेमान अलैहिस्सलाम को ऐसी अजीब अजीब चीजें अता फरमाई जो दूसरे किसी को भी नहीं मिली है। रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम की शान तो खैर अलग है, अल्लाह के रसूल सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं, एक दफा रात को मैं तहज्जुद पढ़ रहा था, नमाज पढ़ रहा था, नमाजें पढ़ रहा था रात को, तो कहा कि एक शैतान मेरे पास जो है आग का शोला लेकर के आया, अब मैं नमाज पढ़ रहा हूं और वो मेरे सामने आग के शोले को ऐसा करता है, मुझे डराता है कोई आके, वो शोले से मुझे डरा रहा है। अल्लाह के रसूल सल्लल्लाहु ताला अलैहि वसल्लम ने उसको पकड़ा, उसको पकड़ा और पकड़ने के बाद एक थमले से बांध दिया उसको कि मुझे तो डराता है, पकड़ के बांध दिया, थोड़ी देर बांधे रखा, उसके बाद फिर फरमाया कि मुझे मेरे भाई सुलेमान की दुआ याद आ गई कि रब्बे हबली मुल्क लायम बगैर अहदी मिन बादी, के मेरे परवरदिगार मेरे बाद किसी को ऐसी हुकूमत मत देना, तो मुझे मेरे भाई सुलेमान की दुआ याद आई इसलिए भी मैंने उसको छोड़ दिया,
ورنہ میں نے سوچ کے رکھا کہ آج باندھ کے رکھوں اور صبح تم فجر کی نماز پڑھنے کے لیے آؤ تو تم کو بتلاؤں کہ میں نے باندھا ہوا ہے شیطان کو. لیکن میرے بھائی سلیمان کی دعا مجھے یاد آنے پر میں نے اس کو چھوڑ دیا. تو رسول اللہ کی حکومت تو الگ ایک بات ہے, اس لیے کہ ہر ایک کو جو کچھ ملا ہے وہ تو رسول اللہ کے طفل اور صدقے ہی میں ملا ہوا ہے. سلیمان کو جو حکومت ملی ہے یہ رسول اللہ کے طفل اور صدقے ہی میں ملی ہوئی ہے. چونکہ رسول اللہ صلی اللہ علیہ وسلم پیدا نہ ہوتے ہیں, اللہ تعالیٰ نظام نہ بناتے تو کسی کچھ ملتا نہیں, جس کو بھی جو کچھ ملا ہے وہ تو رسول اللہ صلی اللہ تعالی علیہ وسلم کے طفل اور صدقے ہی میں ملا ہوا ہے. تو خیر بتانا یہ کہ اللہ تعالیٰ نے انبیاء علیہ الصلوۃ والسلام کو یہ جو کچھ دیا اگر برا ہوتا تو پھر اللہ تعالیٰ نہ دیتے, لیکن حلال و پاکیزہ طریقے سے ان کے پاس مال آیا, حکومت آئی, چیزیں آئی, انہوں نے اس کو استعمال بھی کیا, لوگوں کے پیچھے خرچ کیا. اور اگر اس کو غلط طریقے سے اگر کسی نے کمایا اور خرچ کیا تو اس کا وبال, اس پر مصیبت آتی ہے, پھر اس پر مصیبت آتی ہے. اگر اچھی جگہ سے آیا ہوا ہے تو اس کا کتنا بڑا فائدہ ہوتا ہے. حضرت امام شافعی رحمۃ اللہ علیہ کے بارے میں لکھا ہے, امام شافعی رحمۃ اللہ علیہ نے اپنے شاگرد امام احمد ابن حنبل رحمۃ اللہ علیہ کی دعوت کی کہ میں ضعیف ہو گیا ہوں تو تو مجھے ملنے کے لیے آ. چنانچہ امام احمد ابن حنبل رحمۃ اللہ علیہ اپنے استاد کی دعوت پر ملنے کے لیے گئے. لمبا سفر طے کرتے ہوئے مصر پہنچے. جب وہاں پہنچے کھانے کا وقت ہوا, امام شافعی رحمۃ اللہ علیہ نے ان کے لیے اچھا بہترین دسترخوان وغیرہ کہ میرا شاگرد آیا ہوا ہے, بہت دور سے آیا ہوا ہے اور بہت بڑا فقی بھی ہے, بہت بڑا مفتی صاحب, مفتیوں کا مفتی ہے, بڑا فقی ہے اور بہت بڑا محدث بھی ہے, اللہ نے بہت حدیث کا علم عطا فرمایا ہے. تو اتنا بڑا محدث, اتنا بڑا فقی, اتنا بڑا بزرگ, ایسا میرے گھر پر میرا شاگرد آیا ہوا ہے, اس لیے اس کے لیے اس کے طریقے سے ذرا بھی مہمانی ہونی چاہیے. چنانچہ امام شافعی رحمۃ اللہ علیہ نے اپنے شاگرد کے لیے کھانے کا انتظام کیا, کھانے کے لیے بیٹھے. امام شافعی رحمۃ اللہ علیہ دیکھ رہے ہیں کہ امام احمد ابن حنبل رحمۃ اللہ علیہ کھانا کھا رہے ہیں, لیکن ان کو لگا کہ اتنا بڑا محدث, اتنا بڑا فقیہ ہو کر کے جتنا یہ کھانا کھا رہا ہے اتنا کھانا نہیں چاہیے, اس لیے کہ ان کے لیے الگ سے کچھ چیزیں ہوتی ہے. تو کہا یار اتنے جتنا کھایا ہے بہت زیادہ کچھ کھا لیا ہے, لیکن بھائی مہمان ہے, اتنے دور سے آیا ہوا بھی ہے, سمجھے کہ ہو سکتا ہے اس کو بھوک بھوک لگی ہوگی بےچارے کو, سفر میں تھکان بھی ہوگی, کھایا, کوئی حرج کی بات نہیں ہے. لیکن عام طور پر یہ ہوتا ہے کہ جب بھی کوئی مہمان آتا ہے تو عام طور پر ایسا معلوم ہوتا ہے گھر والوں کو, عورتوں کو, کہ کوئی بہت بڑے بزرگ ہے, بہت فنا ہے, بہت فنا ہے, تو وہ بھی آپ دیکھتی ہے دروازے میں سے کہ کون ہے, کون بزرگ ہے, کیسے ہیں. تو حضرت امام شافعی رحمۃ اللہ علیہ کی لڑکیوں نے بھی کہ بھائی ہمارے والد صاحب کے اتنا بڑا شاگرد محدث فقی فنا فنا وہ آیا ہوا ہے, اپنے بھی دیکھے سے کہ کیسے بھی ہے وہ, چنانچہ وہ دیکھ رہی ہے. اب انہوں نے بھی کچھ محسوس ایسا کیا کہ اتنا بڑا محدث ہے, اتنا بڑا فقی ہے, فلاں ہے فلاں, اور یہ بہت کھاتا ہے, کھاتا بہت ہے, بہت کھایا اس نے. لیکن باہر انہوں نے کچھ بھی اپنے والد سے بھی نہیں کہا کچھ نہیں. پھر جب والد ایک دم اکیلے ہو گئے, انہیں سب موقع ملا تو انہوں نے کہا کہ ابا یہ آپ کے شاگرد بہت بڑے معلوم ہوتے ہیں, بہت فلاں فلاں ہے, لیکن انہوں نے کھانا بہت کھایا, کھانا بہت کھایا. اب پھر امام صاحب کو یہ ہوا تھا کہ بھائی اس نے خوراک کچھ زیادہ کھایا ہے, اب کیا کہتے ہو, لیکن وہ سمجھے کہ مہمان ہے, بےچارا آیا ہے, تھکا تھکایا ہوگا اس لیے کچھ کھا لیا ہوگا, اس لیے کچھ جواب نہیں فرمایا. خود کو معلوم نہیں کہ کیا جواب ہے اس کو, ہو سکتا ہے کوئی مسئلہ تو امام احمد کی, اس لیے خود نے کچھ نہیں فرمایا. رات ہوئی, نماز کے لیے جب گئے تب جس کمرے میں ان کو آرام کروانے کا تھا اس کمرے کے اندر مصلی بچھا دیا کہ اس طرف قبلہ ہے, پانی کا لوٹا رکھ دیا کہ وضو کے لیے رات کو ضرورت پڑے گی تو وضو کریں گے, استنجا پیشاب کے لیے جائیں گے تو پانی کی ضرورت پڑے گی, وہ سب انتظام کر دیا. اور کرنے کے بعد پھر جب نماز سے فارغ ہو کر کیا ہے امام شافعی رحمت اللہ علیہ نے فرمایا کہ اب آج تم بہت تھکا تھکا ہے ابھی آرام کر لے کل انشاءاللہ اپنے بات چیت کریں گے. چنانچہ کمرے میں چلے گئے. کمرے میں جانے کے بعد جو ہے پھر معلوم نہیں کیا حالت ہوئی. صبح جب نماز کے لیے چلے تو بچیوں کو ہوا کہ اب جا کر کے وہ مسلح بھی اٹھا لے, پانی کا لوٹا بھی خالی ہو گیا, وہ بھر گئے واپس کے کہیں ضرورت ہو ایسا ایسا کر کے, تو جا کر کے دیکھ رہی ہے تو پانی کا لوٹا تو پورا بھر کے بھرا جائے. کہا اتنے بڑے محدث, اتنے بڑے عالم, انہوں نے تہجد کی نماز نہیں پڑھی ہوگی, اس لیے لوٹا تو پورا بھرا ہوا ہے, پیشاب اس دن جب بھی نہیں کیا ہوگا, معلوم نہیں کیا ہے. آگے آنے کے بعد اپنے والد صاحب سے پھر کہہ رہے کہ ابا وہ پانی کا لوٹا بھی بھرا ہوا رہ گیا, وہ مسلح جب نے جس طرح بچھایا تھا وہ بھی اسی حالت میں سے, ایسا معلوم نماز پڑھی ہوگی نہیں پڑھی ہوگی کیا. اب امام شافعی رحمۃ اللہ علیہ بھی سن رہے تھے, امام صاحب کو بھی ایک تو وہ کھانے والی بات رات کی تھی, اب دوسری بات بھی آ گئی ان کے بھی کہ میں ان سے کیا کہوں, جب تک کہ کوئی معلوم نہ ہو وہاں تک کیسے کہہ سکتا ہوں. امام صاحب نے کوئی جواب نہیں فرمایا, یہاں تک کہ ذرا صبح ہونے دی. جب صبح ہو گئی تو امام شافعی رحمۃ اللہ علیہ سے نہیں رہا گیا, تو امام شافعی رحمۃ اللہ نے پوچھا کہ احمد اللہ نے تجھے اتنا بڑا عالم بنایا, محدث بنایا, فلاں بنایا, ماشاءاللہ اللہ نے تجھے بہت بڑا مقام عطا فرمایا, سب باتیں اپنی جگہ پر ہے, لیکن یار ایک بات دیکھ, دو باتوں کا تو جو مجھے جواب دے دے. کہ ایک بات تو یہ ہے کہ رات کو جب تم نے کھانا کھایا تو ماشاءاللہ خوب کھایا, کہ ہمیں کوئی اعتراض نہیں ہے, لیکن مطلب ایک اتنے بڑے عالم محدث فقیر کے لیے جتنا کے ہونا چاہیے اس سے زیادہ تم نے کچھ کھا لیا, تو کہا اس کا جواب کیا. اب دوسری بات یہ ہے کہ وہ لوٹا گوٹا رکھا ہوا تھا پانی کے لیے, استنجا, وضو, تہجد وغیرہ, وہ لوٹا ہے جب وہ بھی بھرا کے بھرا لیا گیا, کیا حقیقت ہے. امام احمد ابن حنبل رحمت اللہ علیہ نے فرمایا کہ حضرت کھانے کا معاملہ تو ایسا ہے کہ جب میں کھانے کے لیے بیٹھا نا تو میں نے دیکھا کہ اتنے اس کھانے کے اندر انوار و برکات تھے کہ میں نے سمجھا کہ اتنا نور والا اور اتنا برکتی کھانا مجھے اپنی زندگی میں معلوم تب نصیب ہوگا, اس لیے یہ بھی ایک عبادت نے صاحب کا کام ہے, اس لیے میں نے بھی خوب دبا دبا کے کھایا, خوب کھایا, یہاں تک کھا لیا برابر, کہ اتنا نورانی کھانا مجھے کب نصیب ہوگا, اتنا برکتی. اس لیے صحیح اور سچی بات یہ ہے کہ میں نے بہت ہی کھایا ہے, اور جب میں نے اتنا نورانی اور اتنا برکتی کھانا جب کھایا تو جیسا کھاؤ گے ویسا نکلے گا, اندر جیسا جاتا ہے ویسا ہی نکلتا ہے. حلال جاوے گا حلال خون بنے گا, اعمال صالحہ کا صدور ہوگا. اندر کھانا حرام کا جاوے گا, خون حرام کا لوڑے گا, اعمال بد نکلیں گے اندر سے, اچھے عمل نہیں نکل سکتے. پھر تو جیسا کھاؤ گے ویسا نکلے گا, عام طور بولا جاتا ہے کہ جیسا کھاتے ہیں ویسا نکلتے ہیں. تو کہا ہے جب میں نے اتنا نورانی جب میں نے کھانا کھایا تھا تو پھر اس کا فائدہ بھی تو مجھے ہونا چاہیے, تو اس سے مجھے دو فائدے حاصل ہوئے ہیں. ایک فائدہ تو مجھے یہ حاصل ہوا کہ مجھے الحمدللہ رب العالمین آپ کی اس نورانی کھانا کھانے کی وجہ سے رات بھر نیند نہیں آئی, رات بھر نیند نہیں آئی. اور جب نیند نہیں آئی تو مجھے وضو کی ضرورت نہیں پڑی, مجھے وضو کی ضرورت نہیں آئی, اس لیے وہ لوٹا تو بڑے کے بڑے رہ گیا. سوتا تو مجھے پھر وضو کی ضرورت ہوتی, یہاں تو سویا نہیں نا, اس لیے کہا کہ مجھے وضو کی ضرورت نہیں پڑی, اس لیے پانی بچا ہوا ہے, ایک بات. اور دوسرا فائدہ مجھے علمی ہوا, وہ فائدہ مجھے یہ ہوا کہ رات بھر سویا نہیں تو میں قرآن پاک کی تلاوت کرتا رہا, بیٹھے بیٹھے ہماری طرح تھوڑا کہ سوچتے رہے, ہم تو سوتے رہے, نیند نہیں آتے تھے, وہ معلوم نہیں کہاں کہاں پہنچ جاتے ہیں, پوری دنیا کا سفر کر لیتے ہیں, لیکن وہاں تو یہ بات ٹھیک نہیں. تو کہا کہ جب میں سویا نہیں تو میں قرآن پاک کی تلاوت کرتا رہا, تلاوت کرتا رہا, اور الحمدللہ رب العالمین میں نے قریباً 100 مسئلے بنائے جو پوری امت کو کام میں آئیں گے. पूरी उम्मत को काम देंगे। तो ये हलाल माल और हलाल कमाई जब पेट में जैसी जाएगी ना, वैसा ही अंदर से निकलेगा। माल बुरा नहीं है, लेकिन उसके हासिल करने का जरिया जायज इख्तियार किया जावे। और जब जायज इख्तियार किया जाएगा तो बतलाया कि वो जाएगा भी कहां पर, फिर जायज और अच्छी जगह पर ही जाएगा। और अगर उस माल को हराम तरीके से कमाया गया है तो फिर वो हराम तरीके से और हराम चीजें होगी, उससे निकलने वाले अमाल भी वैसे निकलेंगे। हजरत मौलाना कासिम साहब नानोतवी रहमतुल्लाह अलैह फरमाते थे कि मुझे एक बुजुर्ग ने यह कहा कि मुझे तो कभी कभार लोगों के पेट में से खिंजीर के बोलने की आवाज आती है, सुवर के बोलने की आवाज आती है पेट में से, क्योंकि माल जो है तो हराम कर गया होगा तो अंदर से ऐसी आवाज निकलती है, खराब आवाज निकलती है। पर हजरत मौलाना याकूब साहब नानोतवी रहमतुल्लाह अलैह जो है फरमाते हैं कि एक दफा रात को एक शख्स ने मेरे पास कुछ लड्डू भेज दिए, मैंने वो एक लड्डू खाया, एक लड्डू खाया, उसका असर यह हुआ कि 40 दिन तक मैं इस बात की कोशिश करता रहा कि मैं इस बात को भूल जाऊं, लेकिन 40 दिन तक कई मुश्किल से भूला। और वो बात यह थी कि बस मेरे दिमाग में यही बात आती रही कि मैं किसी खूबसूरत से खूबसूरत औरत के साथ जीना करूं। इतना बड़ा अपने जमाने का आलिम वली कामिल जिसको कहा जाता है, हजरत मौलाना थानवी साहब रहमतुल्लाह अलैह के बड़े उस्तादों में से, बहुत तारीफ लिखते हैं हजरत मौलाना थानवी साहब रहमतुल्लाह अलैह। वो ऐसा फरमाते हैं कि वो मालूम होता है कि वो लड्डू जो है कोई हलाल कमाई का नहीं होगा, और जब वो मेरे पेट में गया तो 40 दिन तक उसका असर ही आता रहा कि मेरा दिल ये कहता रहा कि मैं किसी खूबसूरत से खूबसूरत औरत के साथ जिना करूं। क्यों? इसलिए कि गलत माल पेट में गया तो उससे निकलने वाली चीज भी कैसी निकलेगी, गलत ही निकलेगी। इसलिए हमें इस बात की खास तौर पर फिक्र रखनी चाहिए कि भाई हम हलाल कमाएं, हलाल कमाएंगे तो हम हलाल खाएंगे, हलाल खाएंगे हलाल चीज अंदर से निकलेगी। समझा ना आपने? एक दफा मुझे पहचान वाले बंबई के अंदर उनके पास बैठा हुआ था, ऐसे ही बातचीत कर रहे थे कि भाई तलबा भी जो है आजकल ऐसे नहीं होते हैं जैसा कि हफ्जा होना चाहिए और जैसा कि पढ़ना चाहिए, और बड़े बड़े इमाम गजाली ने राजी ने फलाने ऐसे सब बनने चाहिए, आजकल क्यों ऐसा नहीं होता है, नहीं है वो। तो माल के ऊपर कुछ बातचीत भी हो रही थी उनके साथ कि माल ऐसा ना ऐसा। फिर मुझे कहने लगे क्या कि देखो बात यह है, जैसा कि भी आप कह रहे हैं कि जैसा खाओ और जैसा कमाओ वैसा ही निकलेगा। अब अगर हम इन लोगों को हलाल कमाई करके देंगे तो ये हलाल खाना खाएंगे तो इनसे भी हलाल निकलेगा, और अगर हम ही हराम कमाएंगे और हराम को पहुंचाएंगे तो इनसे निकलने वाली चीज भी ऐसी निकलेगी। कहा तो कहा कसूर तो हमारा है, इनका नहीं है, इनका नहीं है, कहा हमारे ऊपर है। क्या हमको चाहिए कि हम जब देने के लिए जा रहे हैं तो हलाल कमाई की फिक्र करें ताकि हमारे घर भी फवाइद अच्छे हासिल हो, और वो जो बेचारे बच्चे खाने वाले हैं उनको भी अंदर से अच्छा इलम निकले और बड़े बने, और अगर हम ही सही नहीं खाएंगे तो वो भी सही नहीं बनेंगे। समझा ना आपने? तो खैर बतलाना ही है कि हर एक का माल का हराम तो होता नहीं है, लेकिन हमेशा इस बात का ख्याल रखना जरूरी है हमारे लिए कि हलाल हलाल रहे, हराम हराम रहे, हराम से बचते रहे, हलाल कमाई को हासिल करने की फिक्र करते रहे और अल्लाह के पास दुआ करते रहे। हजरत मौलाना शाह अब्दुल गनी साहब, वक्त हो गया, हजरत मौलाना शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह हजरत थानवी के बड़े खुलफा में से, बड़े खुलफा में से, पाकिस्तान चले गए थे वहां उनका इंतकाल हुआ है। हजरत शाह अब्दुल गनी फूलपुरी रहमतुल्लाह अलैह फरमाते हैं अगर आपने अल्लाह के पास हलाल रिज्क और हलाल माल मांगा है, हलाल माल मांगा है, आप गए दुकान पर लेने के लिए कि भाई मुझे घी लेना है, लेकिन उस घी की थैली के अंदर आधा माल हलाल का है न आधा माल हराम का है, लेकिन अगर आपने अल्लाह के पास मांगा है कि या अल्लाह मेरे पेट में हलाल ही जावे, हराम से तू ही मुझे बचाना, तो वो वहां थैले में से जब वो व्यापारी जब निकालेगा तो उस वक्त अल्लाह ताला उसके उस बर्तन के अंदर हलाल घी भरवाएंगे, वो हराम से रहेगा वो। یہاں تک فرمایا ہے.
ہماری نیت پر ہے وہ گھیو جو حلال اور حرام دونوں ملے ہوئے ہیں, لیکن جب ہم نے اللہ کے پاس حلال مانگا ہے اور ہمارے لیے حلال مقدر میں ہے, تو اللہ تعالیٰ اس برتن کے اندر جسے وہ گنی میں سے نکالے گا اس میں وہی دانے آویں گے جو دانے کے کس کے ہوں گے, حلال کے جو ہوں گے, حرام والا دانا نہیں آوے گا. اللہ اس طرح کی حفاظت فرمائیں گے. اللہ کے لیے کیا مشکل ہے؟ اللہ کے لیے کوئی مشکل نہیں ہے. ہمارے مانگنے پر اور ہمارے کرنے پر ہے, ہم جیسا چاہیں گے جیسا مانگیں گے اللہ تعالیٰ ویسا عطا فرماویں گے. اس لیے ہمیں ہر وقت اس کا خیال رکھنا چاہیے کہ ہمارے پاس جو بھی مال ہم حاصل کریں حلال جائز طریقے سے حاصل کرنے کی فکر رکھیں, اور جب حلال آئے گا ہی تو میں نے بتایا نا کہ وہ تو جاوے گا حلال جگہ پر, وہ حرام جگہ کے راستہ نہیں لے گا, اور حرام کمائی سے اپنی ذات کو خوب بچانے کی فکر. ایسا نہ سمجھے کہ یار اگر ایسا نہ کماؤں گا نا تو پھر مالدار نہیں بن سکتا ہوں, فنا نہیں ہو سکتا ہوں. نہیں, ایسی کوئی بات نہیں ہے. یہ تو ہمارا خیال ہے خالی, یہ تو خالی ہمارا خیال ہے. ورنہ اللہ اگر کسی کو دینا چاہے اور مالدار بنانا چاہے اس کے لیے کوئی مشکل نہیں ہے. کبھی اتنا غریب ہوتا ہے اور اتنا بڑا مالدار بن جاتا ہے حلال کمائی سے. کبھی کبھار ایسا ہو جاتا ہے کہ اس کا کوئی رشتہ دار مالدار ہوتا ہے, رشتہ دار مالدار ہوتا ہے, اس کا کوئی وارث نہیں ہے, وہ رشتہ دار مرا کہ سیدھا یہ مالدار بن گیا, پورے مال کا مالدار بن گیا بغیر محنت کے, سیدھا لے لینے کا ہے اس کو. تو اللہ کو اگر دینا ہے تو اس کے لیے کوئی مشکل نہیں ہے, لیکن ہمیں ہمیشہ اللہ کے پاس مانگنے کا یہ کہ اللہ تو مجھے حلال عطا فرما اور حرام سے تو میری حفاظت فرما. تو انشاءاللہ العزیز ہماری یہ دنیا اور آخرت دونوں کے دونوں بن جاوے. آج کل جو پریشانیاں اکثر و بیشتر جو ہوتی ہے نا اسی وجہ سے ہوتی ہے, اندر جو جاتا ہے نا اسی کی وجہ سے ساری گڑبڑ سربڑ ہمیں دکھائی دیتی ہے. اس لیے ہم اپنے اندر حلال چیزوں کو بھرنے کی کوشش کرتے رہیں. اللہ تعالیٰ ہمیں صحیح حلال مال نصیب فرمائے, حلال کھانا نصیب فرمائے, حلال رزق اللہ ہمیں عطا فرمائے, اور اللہ تعالیٰ اس کے ذریعے سے ہمیں حلال جگہ پر خرچ کرنے کی توفیق عطا فرمائے, اور حرام مال سے اللہ ہماری پورے پوری حفاظت فرمائے, اور اللہ تعالیٰ اس حرام مال کو ہمارے پاس بالکل لائے نہیں اس سے اللہ ہماری پوری حفاظت فرمائے, کہ جس کی وجہ سے حلال مال کھا کر کے دنیا بھی سکون سے رہے اور اللہ ہماری آخرت کو بہتر سے بہتر بنا دے. آمین. واخر دعوانا الحمدللہ تعالی رب العالمین. سنتیں پڑھ لے بھائی, وقت ہو رہا ہے.